यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा 18 जनाको निधन। दुर्घटनाको छानबिन गर्न सरकारद्वारा 5 सदस्यीय जाँचबुझ आयोग गठन। बाढ़ी पहिरो जस्ता विपदका कारण बेपत्ता व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने मन्त्री परिषदको निर्णय। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै एकजुट हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। र इथियोपियामा पहिरोका कारण कम्तीमा 229 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सौर्य एयरलाइन्सको जहाज हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा दुर्घटना हुँदा विमानमा सवार 18 जनाको निधन भएको छ। काठमाण्डुबाट 19 जना यात्रु लिएर पोखरा जान लागेको जहाज उड्ने क्रममा धावन मार्ग नजिकैको खाल्डोमा खसेपछि आगो लागेर दुर्घटना हुँदा विमानमा सवार 18 जनाको निधन भएको हो भने विमानका पाइलटलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। घटनामा परि जहाजका सहचालक सुशान्त कटुवाल सहित अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवड़ा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र एकजना यमनी नागरिक आरिफ रेडाको निधन भएको हो। मृतक अधिराज शर्मा बालक भएको सौर्य एयरलाइन्सले जनाएको छ। घटनामा परि गम्भीर घाइते हुनुभएका विमान चालक मनिष रत्न साकेको काठमाण्डु मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सबै मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ। सबै मृतकको पोस्टमार्टम र अन्य प्राविधिक प्रक्रियाको काम सकिएपछि मात्रै मृतकका आफन्तलाई शव बुझाउने र त्यसका लागि 2-3 दिनको समय लाग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले बताउनुभयो। दुर्घटनामा परेको विमान मर्मतका लागि आवश्यक प्राविधिक र कर्मचारीहरू लिएर पोखरा जाँदै थियो। जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभई घटनास्थलको अवलोकन गर्नुका साथै घटनाका सम्बन्धमा विमानस्थलका उच्च अधिकारीहरूसँग जानकारी लिनुभएको थियो। प्रधानमन्त्री ओलीसँगै घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे पनि विमानस्थल पुग्नु भएको थियो। विमानस्थलका उच्च अधिकारीहरूको ब्रिफिङपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै मन्त्री पाण्डेले जहाज उड्ने क्रममा धावन मार्ग नजिकै रहेको कन्टेनरमा ठोकिएर दुर्घटना हुन पुगेको प्रारम्भिक जानकारी आएको र सत्य तथ्य पत्ता लगाउन विस्तृत अध्ययन आवश्यक पर्ने बताउनुभयो। पर्यटन मन्त्री पाण्डेले जहाज केही पुरानो भए पनि प्राविधिक रूपमा उडान गर्न मिल्ने अवस्थामा नै रहेको देखिएको बताउनुभयो।
उडाउन नसक्ने जोखिमको अवस्था निश्चय नै होइन, किनकि त्यसैमा सबै प्राविधिकहरू पनि बस्नु भएको छ। उडाउने समय उड्ने समय यसको बाँकी नै थियो प्राविधिक दृष्टिकोणले, तर थोरै समय बाँकी भएको हुनाले यसलाई बनाउनका लागि त्यहाँ लगिएको थियो। त्यो ठोकियो, त्यहाँ कन्टेनरमा ठोकियो र भित्तोमा गएर टुक्रा टुक्रा भएको अवस्था र आग लागि भएको।
उद्धारका लागि पनि तत्काल फोरेट नभएको कुरा चाहिँ पाइलटको चाहिँ जीवितै जुन उद्धार भयो, त्यसैले चाँडो उद्धारका लागि यहाँ भएको म्यान पावर र भएको साधन स्रोतको चाहिँ एकदमै चाँडो प्रयोग भएको हो। तर घटना घटिसकेपछि अब यसको के हो, प्राविधिक पक्ष के हो, भूमि कमजोरी कहाँनिर रह्यो भन्ने कुराको थप अध्ययन गर्न चाहिँ अध्ययन टोली नै चाहिन्छ र त्यो प्राविधिक अध्ययन नै गर्नुपर्ने हुन्छ।
यो दुःखद घटना घटेको छ भयो भने एउटा शिक्षा के मिलेको छ भने थप सचेत कसरी हुने होला व्यवस्थापकीय पक्ष प्राविधिक पक्ष आगामी दिनमा थप सचेत भएर यस्ता दुर्घटनाबाट हामी दुर्घटनामा न्यूनता कसरी ल्याउने होला भन्ने मात्रै छ।
पर्यटन मन्त्री पाण्डेले उद्धारका लागि तत्काल सबै संयन्त्र परिचालन गरिएकाले पाइलटलाई जीवितै उद्धार गर्न सकिएको भए पनि विमानमा आगलागी भएका कारण सबैको समयमै सकुशल उद्धार गर्न नसकिएको उल्लेख गर्नुभयो। सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे विस्तृत छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतीश चन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। आयोगमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपू ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी संजय अधिकारी रहनु भएको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलका अधिकृत मुकेश डंगोल सदस्य सचिव रहनु भएको मन्त्री गुरूङले बैठकपछि संचारकर्मीहरूलाई जानकारी दिनुभयो।
दुर्घटनाको सम्बन्धमा विस्तृत जाँचबुझ गरी दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अप्नाइनुपर्ने सुझाव सहितको प्रतिवेदन 45 दिनभित्र पेश गर्न गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली 2071 नियम 10 बमोजिम श्री रतीश चन्द्र लाल सुमनको संयोजकतामा 5 सदस्य दुर्घटना जाँच आयोग गठन भएको छ र आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा सञ्चालक कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्ने।
जाँचबुझ आयोगले घटनाको विस्तृत जाँचबुझ गरी आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अप्नाइनु पर्ने सुझाव सहितको प्रतिवेदन 45 दिनभित्र सरकारलाई बुझाउनु पर्नेछ। यस्तै मन्त्री परिषदको आकस्मिक बैठकले विमान दुर्घटनामा परि निधन हुनुभएकाहरूप्रति श्रद्धांजलि प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुसँगै घाइते भए उपचाररत पाइलटको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बैठकले विमान कम्पनीहरूले अनिवार्य प्राविधिक परीक्षण गर्नुपर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता मन्त्री गुरूङले बताउनुभयो। सरकारले यस शोकको घड़ीमा आज साउन 10 गते शोकका लागि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको पनि मन्त्री गुरूङले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका क्याप्टन मनिष रत्न साकेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। प्रधानमन्त्री ओलीले हिजो साँझ सेनामंगलस्थित काठमाण्डु मेडिकल कलेज पुगेर घाइते क्याप्टनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो क्रममा प्रधानमन्त्री ओलीले उहाँको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गर्नुभएको थियो। सरकारले बाढ़ी पहिरो जस्ता विपदका कारण बेपत्ता भई फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बाढ़ी पहिरो जस्ता विपदका कारण बेपत्ता भई घटना घटेको 10 दिनसम्म फेला नपर्ने व्यक्तिका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो। पत्रकार सम्मेलन सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले विक्रम सम्मत 2082 साल असार मसान्तसम्ममा नेपाललाई सड़क बालबालिका मुक्त बनाउने किर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप लाइट जडान र प्याराफिट निर्माणको कार्य 300 दिनभित्र सम्पन्न गर्ने मन्त्री परिषद बैठकले निर्णय गरेको बताउनुभयो। यस्तै समृद्धिका लागि वन आयोजनाको लागि विश्व बैंकबाट थप 1,20,00,000 अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने लगायतका निर्णयहरू भएको संचार मन्त्री गुरूङले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै मिलेर लाग्न आग्रह गर्नुभएको छ। भीमसेन थापा स्मृति प्रतिष्ठानले हिजो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरेको भीमसेन थापा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विभिन्न जात जाति संस्कृति र परम्परा रहेको नेपाललाई राष्ट्रिय एकतामा गाभ्दै अघि बढ़नुपर्ने बताउनुभयो। नेपालको स्वतन्त्रता र अखण्डताका लागि भीमसेन थापाको योगदानको महत्वपूर्ण योगदान महत्वपूर्ण रहेको स्मरण गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालको इतिहासलाई विश्वव्यापीकरण गरेर नेपाल सधैँ स्वतन्त्र रहेको सन्देश प्रवाह गर्नु जरूरी रहेको पनि बताउनुभयो। सोही अवसरमा राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार 2081 मृगेन्द्र सम्झना चिकित्सा गुठीका संस्थापक अध्यक्ष वरिष्ठ चिकित्सक डाक्टर मृगेन्द्र राज पाण्डेलाई सम्मानित गर्नुभयो। पुरस्कारको राशि सम्मान पत्र सहित 1,01,111 रूपियाँ रहेको छ। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पार्थिवेश्वर तिमिल सिन्हा, उपाध्यक्ष त्रिरत्न मानन्धर र पुरस्कृत व्यक्तित्व डाक्टर मृगेन्द्र राज पाण्डेले समाज सेवाको क्षेत्रमा आगामी दिनमा थप जिम्मेवारीका साथ अघि बढ़न यस कार्यक्रमबाट थप प्रेरणा प्राप्त भएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध दर्शन वैज्ञानिकतामा आधारित भएकाले त्यसलाई कमजोर हुन नदिने बताउनु भएको छ। नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्टद्वारा हिजो काठमाण्डुमा आयोजित बौद्ध विद्वान डाक्टर अजय क्रान्ति साक्यद्वारा लिखित बुद्धका मौलिक दर्शन पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली सामाजिक धार्मिक र प्राकृतिक रूपमा विविधतायुक्त मुलुक भएकाले सरकारले नेपाल सबै नेपालीको साझा हो भन्ने कुरालाई आत्मसात गर्ने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले ज्ञानलाई थुपारेर राखेर नबाड्ने भएकाले डाक्टर साक्यले आफूमा भएको ज्ञानलाई वितरण गरेकोमा खुशी व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपाल र नेपालीलाई केन्द्रमा राखेर मन्त्रालयले नीति निर्माण गर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको हिजो बसेको बैठकमा परराष्ट्र मन्त्री डाक्टर देउवाले चिनिया परियोजना बीआरआईको संचालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको बताउनुभयो। मन्त्री डाक्टर देउवाले रूस युक्रेन युद्धका क्रममा 150 जना स्वदेश फिर्ता भएका, 223 जनाका परिवारले उद्धारका लागि निवेदन दिएका र 161 जना घाइतेले उद्धारका लागि अपील गरेको जानकारी गराउनुभयो। बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको इतिहास विगतदेखि नै गौरवमय रहेको भन्नुहुँदै नेपालको राष्ट्र राष्ट्रियता र भौगोलिक अखण्डतामा आँच नआउने गरी परराष्ट्र मन्त्रालयले काम गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले नेपाल सरकारले चिनिया परियोजना बीआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्ने बारेमा परराष्ट्र मन्त्री डाक्टर राणासँग प्रश्न गर्नुभएको हो। यसै गरी सांसदहरूले कुवेत, कतार, दुबई लगायतका देशमा नेपाली महिला बेचबिखन भएको भन्दै यस्ता अमानवीय घटना नियन्त्रणका लागि अविलम्ब कदम चाल्न सुझाव दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै वेदाग सत्ताबाट बाहिरिएको दावी गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको हिजो काठमाण्डुमा आयोजित स्मृति सभामा उहाँले अपारदर्शी ढंगले सरकार परिवर्तन भएको आरोप लगाउनुभयो। पूर्व प्रधानमन्त्री दाहालले सरकारबाट देश र जनताको पक्षमा लिनुपर्ने पहललाई तीव्र बनाएर विजेताका रूपमा माओवादी बाहिर आएको बताउनुभयो। संसदीय सुनवाई समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको हिजो सुनवाई गरेको छ। प्रस्तावित आयुक्त प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्ने नगर्ने निर्णय समितिको अर्को बैठकले गर्ने समितिका सभापति पशुपति शमशेर जबराले जानकारी दिनुभयो। समितिमा सांसदहरूसँग प्रस्तावित आयुक्त प्रधान विरूद्ध यौन दुर्व्यवहारको आरोप लागेकाले उहाँमा उच्च नैतिक चरित्र नदेखिएको बताउनुभयो। प्रस्तावित आयुक्त प्रधानका विरूद्ध संसदीय सुनवाई समितिमा परेका चारवटै उजुरीमा यौन दुर्व्यवहारको आरोप लागेको छ। सांसदहरूले प्रस्तावित आयुक्त प्रधानको क्षमता र योग्यतामाथि प्रश्न नरहेको तर उच्च नैतिक चरित्र नदेखिएको भन्दै आफू विरूद्ध लागेको आरोपबारे स्पष्ट पार्न आग्रह गर्नुभयो। असार 21 गते तय भएर रोकिएको सुनवाई हिजो भएको थियो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग हिजो पनि छलफल भएको छ। बैठकमा सांसदहरूले विधेयकमा शिक्षा मन्त्रालयका कर्मचारी र शिक्षक बीचको मर्यादाक्रम छुट्याइनुपर्ने, जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढ़ाउने व्यवस्था गर्नुपर्ने, शिक्षक वर्गीकरण गर्न नहुने लगायतका व्यवस्था गर्न संशोधन प्रस्तुत गर्नुभयो। बैठकमा सांसदहरूले असल नागरिक उत्पादन गर्न विद्यालय तहमा नैतिक शिक्षाको पठन पाठन गर्ने व्यवस्था गर्नुपर्ने, मदरसा शिक्षालाई प्राथमिकता दिनुपर्ने लगायतका संशोधन पेश गर्नुभयो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको हिजोको बैठकले समितिमा प्राप्त 29 उजुरीमाथि छलफल गरेको छ। छलफलका क्रममा सांसदहरूले समितिमा उजुरी आउनासाथ एजेण्डा बनाएर छलफल गरी निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेत नारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजै मुख्यमन्त्री आचार्यको सिफारिशमा नियुक्त 8 बिना विभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराउनुभयो। बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिनुभएको छ। मुख्यमन्त्री लामाले शपथ लिनुभएसँगै हिजै मुख्यमन्त्री सहित 10 सदस्यीय मन्त्री परिषद विस्तार गर्नुभएको छ। नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपक्षी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, सुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम रोजगार तथा यातायात रहनु भएको छ। पछिल्लो समय सिन्धुलीका किसानले अर्ग्यानिक तरकारी खेतीबाट मनग्य आमदानी गर्न थालेका छन्। थोरै जग्गा र कम लगानीबाट धेरै आमदानी हुने भएपछि अहिले सिन्धुलीका किसान अर्ग्यानिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
करेला, घिराउलाहरू अनि खोर्सानी, भेन्टी सबै थोक लगाइरहेको छ। अर्ग्यानिक तरिकाले गर्दा हाम्रो स्वास्थ्यको लागि पनि राम्रो भयो, आमदानीको स्रोत अलिकति बढाएको छ। त्यसमा पनि धेरै यहाँको दिदीबहिनीहरू सबैजना एकदम खुसी भएको छ।
कमलामाई नगरपालिका चारकी रेणुका स्याङतान तरकारी खेतीबाट राम्रो आमदानी हुने बताउँदै पछिल्लो समय सिन्धुलीमा तरकारी खेती गर्ने किसानहरूको संख्या बढ्दै जान थालेको छ। तरकारी खेतीमा थोरै जग्गाबाट धेरै आमदानी लिन सकिने भएपछि किसान अहिले त्यसतर्फ आकर्षित भएको बताउनुहुन्छ। कमलामाई नगरपालिका चारका दिलीप श्रेष्ठ।
तरकारी खेतीबाट यहाँको मान्छेहरू निर्भर छ, किनकि हामी बाहिर गइरहनु परेको छैन र विदेश गएको पनि छैन, हामी थोरै जग्गाबाट धेरै आमदानी लिएका छौँ।
दिलीप श्रेष्ठले जस्तै शान्तिमा स्याङतान र मिठु श्रेष्ठले पनि तरकारी खेतीबाट राम्रो आमदानी गर्दै आउनु भएको छ।
हप्तामा 16-17 त मैले लिएको थिएँ। आफैले कमाएपछि त सम्ममा बचत गर्नु पनि पाइयो, अनि आफूले भने चिज पनि बोक्नु पाइयो, लाउनु पाइयो, छरछल्ला भरे बेलामा निकालेर दिनु पनि पाइयो।
छ करेला, घिराउला व्यापार गर्छु। अहिले टमाटर करेलामा लौका छ, हप्तामा 5,000-6,000 हुन्छ, त्योभन्दा बढी पनि हुन्छ कहिले काहीँ।
किसानले अहिले प्राङ्गारिक तथा जैविक मल र वातावरण मैत्री विषादीको प्रयोग गरेर खेती गर्न थालेका छन्। यसको फाइदाको बारेमा बताउँदै अर्का किसान मोहन कुमारी श्रेष्ठ।
काटनहरू पनि सबै युज आउने, सुतीको कपडाहरू पनि सबै युजमा आउने, यो केराको दाम चाहिँ केराहरू काटे त सबै युजमा आउने चाहिँ सबै। अनिखेरि गडौलालाई हालिदियो, गडौलाको मल बनायो, धेरै यति दहडो
तरकारी खेती गरेर राम्रो आमदानी गरेका घर परिवारका सदस्यहरू अहिले रोजगारीका लागि भौतारिँदै विदेशिनु परेको छैन। व्यावसायिक तरकारी खेतीले किसान स्वरोजगार मात्रै भएका छैनन्, आत्मनिर्भर पनि बनेका छन्। कमल सरला सुनवार, हिडी नेपाल, सिन्धुले।
अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण इथियोपियामा पहिरोका कारण कम्तीमा 229 जनाको मृत्यु भएको छ। दक्षिण इथियोपियामा खसेका दुईवटा पहिरोमा परि ज्यान गुमाएका 229 जनाको शव उद्धार टोलीले निकालेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। ज्यान गुमाउनेमा वृद्ध वृद्ध र बालबालिका धेरै छन्। पहिरोमा परि हराइरहेकाहरूको खोजी कार्य जारी छ। मृतकको संख्या अझै बढ़न सक्ने अनुमान गरिएको छ। चीनको निमन्त्रणामा प्यालेस्टिनी समूहका वरिष्ठ प्रतिनिधिहरूले जुलाई 21 23 बेइजिङमा मेलमिलाप वार्ता गरी विभाजनको अन्त्य र प्यालेस्टिनी राष्ट्रिय एकतालाई सुदृढ पार्न बेइजिङ घोषणा पत्रमा हस्ताक्षर गरेका छन्। संयुक्त राष्ट्रसंघले बेइजिङमा 14 प्यालेस्टिनी समूहले हस्ताक्षर गरेको विभाजन अन्त्य र एकता सुदृढीकरण सम्बन्धी घोषणा पत्रको स्वागत गरेको छ। राष्ट्रसंघले प्यालेस्टिनी समूहले बेइजिङ घोषणा पत्रमा हस्ताक्षर गरेको विषयलाई स्वागत गरेको राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसका प्रवक्ताले जानकारी गराउनु भएको हो। अब आर्थिक समाचार।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सीबीफिनको टोलीले उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बुधबार अर्थ मन्त्रालयमा अर्थतन्त्रका विभिन्न पक्षहरूमा छलफल गरेको छ। परिसंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवं बैंकिङ विकासका विषयहरूमा छलफल भएको जनाएको छ। लगानी एवं व्यवसाय मैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक संकुचन भएको, वित्तीय संस्थाको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीय रूपमा वृद्धि भएको लगायतका विषय सीबी फिनले छलफलका क्रममा उठाएको थियो। प्रस्तावित बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक बाफियाका केही नीतिगत प्रावधानहरूले बैंकिङ लगानीकर्ताहरूमा व्यापक नैराश्यता पैदा गरेको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारी समेत पलायन हुने क्रम बढ़ेको भन्दै सीबी फिनले अर्थमन्त्री पौडेलको ध्यान आकर्षण गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ। छलफलका क्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको आधार स्तम्भका रूपमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजूदा तथा प्रस्तावित बाफियाका प्रावधानहरूका बारेमा सरकार भएका सबैलाई मान्य हुने गरी सुधार गरिने प्रतिबद्धता पनि अर्थमन्त्री पौडेलले छलफलका क्रममा व्यक्त गर्नुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विद्युतीय व्यापार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2080 विभिन्न 19 संशोधन प्रस्तावहरू परेका छन्। विधेयक छलफलका लागि हाल प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहेको छ। बुधबार समितिले विद्युतीय व्यापार क्षेत्रका जानकार र सरोकार भएकाहरूसँग छलफल गरी सुझाव संकलन गरेको छ। मुलुकमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको किनबेच बढ्दो क्रममा रहेकोले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन तथा व्यवस्थित गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विधेयक संसदमा लगेको हो। मुलुकमा रोजगारी सृजना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात प्रवर्धन लगायतका क्षेत्रमा विद्युतीय व्यापार अति आवश्यक भइसकेकोले त्यसलाई नियमन तथा अनुगमनका लागि तत्काल कानून बन्न आवश्यक रहेको उद्योग समिति सभापति अब्दुल खानले बताउनुभयो। अनलाइन माध्यमबाट वस्तु तथा सेवाको किनबेच गर्दा उपभोक्ता ठगी भएको, वस्तुको मूल्य र गुणस्तरको प्रत्याभूति हुन नसकेको, कारोबारलाई वस्तुपरक बनाउन नसकेको तथा कर प्रणालीमा आबद्ध गर्न नसकेको लगायतका विषयहरूमा छलफलमा सहभागीहरूले चर्चा गर्नुभएको थियो। नेपाली शेयर बजारमा बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोबार भने उच्च रकमले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक 27.32 अंकले घटेर 2536.11 को बिन्दुमा कायम भएको छ। यस दिन 311 कम्पनीहरूका 4,07,47,000 कित्ता शेयरहरू 16,20,85,77,000 मूल्यमा किनबेच भएका छन्। बुधबार शेयर बजार खुलेको 26 मिनटमा परिसूचक नेप्से 2600 अंकसम्म पुगेको थियो। त्यसपछि सामान्य उतार चढ़ाव हुँदै ओर्लिएको बजार अन्तत 2536 अंकमा झरेर कायम भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा सिहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिमको आयोजना गरेको छ। निजी क्षेत्रमा सिहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कार्यक्रम कैलालीको धनगढ़ीमा बुधबार शुरू भएको हो। बुधबारबाट शुरू भएको तालिम 3 दिनसम्म सञ्चालन हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
यसै साता शुरू हुने पेरिस ओलम्पिकको मार्च बासमा टेबल टेनिसका सेन्टु श्रेष्ठ र जुडोकी मनिता प्रधान श्रेष्ठले संयुक्त रूपमा नेपालको झण्डा बोक्ने भएका छन्। नेपाल ओलम्पिक कमिटी एनएसले विज्ञप्ति जारी गर्दै सेन्टु र मनिताले झण्डा बोक्ने जानकारी गराएको छ। शुक्रबार शुरू हुने ओलम्पिकमा सेन्टु र मनिता सहित 7 खेलाड़ीले नेपालको प्रतिनिधित्व गर्नेछन्। सेन्टु नेपालमै आयोजना भएको दक्षिण एसियाली छनौट चरणमा स्वर्ण जित्दै पेरिस ओलम्पिकका लागि छनौट भएका हुन्। त्यस्तै मनिताले एसियाली कोटाबाट ओलम्पिक खेल्न मौका पाएकी हुन्। अस्ट्रेलियामा रहेर ओलम्पिकको तयारी गरेका सेन्टु उतैबाट पेरिस गएको एनएसले जनाएको छ। मनिता सहित अन्य नेपाली खेलाड़ी सोमबार काठमाडौँबाट पेरिस गएका हुन्। एथलेटिक तर्फ महिला म्याराथनको प्रतिस्पर्धा ओलम्पिकको अन्तिम दिन हुने भएकोले खेलाड़ी सन्तोषी श्रेष्ठ सहितका अफिसियल साउन 15 गते त्यसतर्फ जाने बताइएको छ। ओलम्पिकमा भाग लिने अन्य खेलाड़ीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्स शाह र डुबाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन्। 7 खेलाड़ी सहित 27 नेपालको ओलम्पिक टोलीमा रहेको बताइएको छ। सन्तोष गुम्बाको गोल सहित न्युरो टीम एनआरटी एन्फा युथ 18 युथ लीगमा दोस्रो स्थानमा उक्लिएको छ। सातो बाटो स्थित एन्फा मैदानमा बुधबार सम्पन्न खेलमा एनआरटीले विभागीय टोली एपीएफलाई 1-0 गोल अन्तरले पराजित गरेको हो। जितसँगै एनआरटीले 4 खेलबाट 9 अङ्क जोडेको छ। समान अङ्क नै भए पनि मनाङ मर्स्याङ्ती गोल संख्यामा अगाडि रहँदै शीर्ष स्थानमा छ। एपीएफको भने यो पहिलो हार हो। एपीएफले 4 खेलमा 2 जित 1 बराबरी र एक हार सहित 7 अङ्क जोडेको छ। एपियो चौथो स्थानमा छ। सन्तोषले दोस्रो हाफको इन्जुरी समयको 5 मिनटमा गोल गरेका थिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस वर्षा 14.6 मिलिमिटर सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:24 भयो भने सूर्यास्त भरे साँझ 6:58 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा 18 जनाको निधन। दुर्घटनाको छानबिन गर्न सरकारद्वारा 5 सदस्यीय जाँचबुझ आयोग गठन। बाढ़ी पहिरो जस्ता विपदका कारण बेपत्ता व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने मन्त्री परिषदको निर्णय। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै एकजुट हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। र इथियोपियामा पहिरोका कारण कम्तीमा 229 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।